शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल फागुन 15 गते शनिबार, नेपाल सम्मत 1141, फेब्रुअरी 27 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सरकारद्वारा फागुन 23 संसद अधिवेशन आह्वानको सिफारिस, प्रधानमन्त्री भन्नुहुन्छ अबको 2 वर्ष मनै प्रधानमन्त्री नो राजीनामा।
सत्ता कि संगठन भन्ने मझधारमा काङ्ग्रेस, नेकपाको नाम खारेज भए विवाद झन्झटिल।
विदेश पठाउने बहानामा रकम असुल्दै एजेन्ट भाग्दै 7 महिनामा 28 करोड ठगी।
पछिल्लो 24 घण्टामा विश्वभर 4,15,000 बढी कोरोना संक्रमित थपिए, 9,000 भन्दा धेरैको मृत्यु।
र स्पेनिस ला लिगा अन्तर्गत गैरातीको खेलमा लेभान्ते र एथलेटिक क्लब बराबरीमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सरकारले यही फागुन 23 गते संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले यही फागुन 23 गते संसदको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनासहित 13 दिनभित्र संसद अधिवेशन डाक्न सरकारका नाममा फागुन 11 गते परमादेश जारी गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष 5 गते प्रतिनिधि सभाको विघटन सिफारिस गर्नुभएको थियो। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो। सो उपर सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले प्रतिनिधि सभा विघटनसँग सम्बन्धित निर्णय र राष्ट्रपति कार्यालयबाट जारी भएका विज्ञप्ति लगायतका सबै काम कारवाही प्रारम्भदेखि नै शून्य रहने गरी बदर गरेको थियो। प्रतिनिधि सभा विघटनका कारण 6 महिनाभित्रै संसद अधिवेशन बस्नुपर्ने संवैधानिक व्यवस्था मिचिएको भन्दै अदालतले 13 दिनभित्र अधिवेशन बोलाई बैठक बस्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रतिनिधि सभा सचिवालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा समेतका नाममा परमादेश जारी गरेको थियो। संविधानको धारा 93(1) एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि 6 महिनाभन्दा बढी हुने छैन भन्ने उल्लेख छ। फागुन 23 संसद अधिवेशनको सिफारिस गोरखापत्रमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपालको संघीय संसदीय दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनयन गर्नुभएको छ। दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले हिजो भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। यसअघि देव गुरुङ मुख्य सचेतक हुनुहुन्थ्यो, तर नेता गुरुङ नेकपाकै दाहाल नेपाल पक्षमा हुनुहुन्छ। यससँगै संसदीय दलका नेता, उपनेता र मुख्य सचेतक ओली पक्षकै भएका छन्। उपनेता सुभाष नेम्वाङ हुनुहुन्छ। ओलीले दलको विधान 2075 दफा 13 बमोजिम भट्टराईलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरिएको जानकारी संघीय संसद सचिवालयलाई गराउनु भएको छ। भट्टराई खोटाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। ओलीले आफूमाथि आइपर्ने सङ्कटको सामना संसदबाटै गर्ने रणनीति अनुसार नै मुख्य सचेतक परिवर्तन गर्नुभएको हो। ओली आफू विरुद्ध अविश्वासको प्रस्ताव आए त्यसलाई विफल पार्ने रणनीतिमा देखिनुहुन्छ। दलमा नेता विरुद्ध अविश्वास प्रस्ताव आए उपनेताले 15 दिनभित्र बैठक बोलाउन मुख्य सचेतकलाई निर्देशन दिनुपर्ने व्यवस्था रहेको छ। यसैबीच नेकपाको दुवै खेमामा नलागेका नेता वामदेव गौतमले हिजो प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गर्नुभएको छ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतम हिजो दिउँसो बालुवाटार पुग्नु भएको हो। गौतमले पार्टी एकताको पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जनाइएको छ। पार्टी फुटले कसैको पनि हित नहुने भन्दै गौतमले एकता जोगाउनु पर्ने प्रस्ताव गर्नुभएको थियो। उहाँले बिहिबार नेकपाकै अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नुभएको थियो। उहाँले दाहाल समक्ष ओलीलाई सम्मानजनक तरिकाले विदाई गरेर एकता जोगाउनु पर्ने प्रस्ताव गर्नुभएको थियो। प्रधानमन्त्रीले फेरे मुख्य सचेतक आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रतिनिधि सभा पुनर्स्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्र रूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफ्नै प्रधानमन्त्री कायम रहने दावी गर्नुभएको छ। नेकपाकै प्रचण्ड माधव समूहका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने दुई वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृह कार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताउनु भएको हो। नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हिजो आफू निकट सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफ्नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोही अनुसार अघि बढ्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीवास बालुवाटारमा प्रदेश एकका सङ्घीय सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पार्नुभयो। छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा 120 बढी सांसद पुग्ने दावी गर्नुभएको छ। प्रचण्ड माधव समूह भने ओलीलाई जसरी पनि विस्थापित गर्ने रणनीति अनुसार अघि बढिरहेको छ। नेपाली काङ्ग्रेस र जनता समाजवादी जसपासँग मिलेर सरकार निर्माणबारे छलफल गरेका प्रचण्ड माधव समूहले ओली समूह बाहेकको संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। बीचमै राजीनामा दिएर छोड्न मिल्दैन, अझै दुई वर्षसम्म मैले नै सरकार चलाउने हो। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले भने राजीनामा दिने कल्पनै नगर्नुहोस्, तपाईँहरू ढुक्क हुनुहोस्, साथीहरू लड्डु खाँदै हिँड्नु भएको छ, ठिकै छ, हेर्दै जाउँला। प्रधानमन्त्री ओलीसँग छलफल गरेका सांसदले पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएका छन्। तलका नेता कार्यकर्ता तथा शुभेच्छुकले पार्टी एकता कायम रहोस् भन्ने चिन्ता राख्दै आएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको एक नेताले बताएका छन्। यसैबीच नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली काङ्ग्रेस, जनता समाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने बताउनु भएको छ। हिजो राति एक टेलिभिजन अन्तर्वार्तामा काङ्ग्रेस, जसपा र आफूहरू सम्मिलित तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताउनु भएको हो। नेपाली काङ्ग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो। अन्तर्वार्ताका क्रममा प्रचण्डले भन्नुभयो, हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ। अध्यक्ष प्रचण्डले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गर्नुभएको छ। त्यसैले यही स्थायित्वका लागि पनि काङ्ग्रेस, जसपा र आफूहरू मिल्नुपर्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो। सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास हुँदैन। उहाँले थप्नुभयो, यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु, नेकपाका अध्यक्ष प्रचण्डले भन्नुभयो। अन्तर्वार्ताका क्रममा प्रचण्डले काङ्ग्रेस सभापति देउबा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दावी गर्नुभयो। उहाँले आफूहरू अब काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पनि स्पष्ट पार्नुभयो। उहाँले केपी शर्मा ओलीलाई पत्ता साफ गरेर देउवालाई प्रधानमन्त्री बनाएरै छाड्ने जिकिर गर्नुभयो। मलाई प्रधानमन्त्रीको लोभ छैन, म दावी पनि गर्दिनँ, दुई चार दिनभित्र हामी यो समस्याको अन्तिम चरणमा पुग्छौँ। उहाँले भन्नुभयो, मैले शेरबहादुर देउबाजीलाई प्रधानमन्त्री बनाउँछु, ओलीको पत्ता साफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ, देउवालाई बनाएर मुलुकलाई अगाडि बढाउँछु। दाहाल नेपाललाई ओलीको काउन्टर, अबको दुई वर्ष म नै प्रधानमन्त्री, नो राजीनामा, काङ्ग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल, दाहाल, आजको राजधानी दैनिकमा समाचार छ।
आफैलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने प्रतिनिधि सभा विघटनको निर्णय गर्दा समेत केपी ओलीले राजीनामा दिनु भएन, उहाँको निर्णय असंवैधानिक हो भनेर देशको सर्वोच्च अदालतले फैसला दिँदा पनि ओलीले राजीनामा दिनुभएको छैन। गैर संवैधानिक रूपमा आफैले विघटन गरेको संसदमा उहाँ प्रधानमन्त्रीको रूपमा कसरी उभिन सक्नुहुन्छ? पूर्व न्यायाधीशहरू, नागरिक अभियन्ता र विपक्षी दलका नेताहरूले प्रश्न गरेका छन्। सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले जनतालाई धोका दिन्न भनेर राजीनामा दिनुपर्ने र यो नै नैतिक हुने बताउनु भएको छ। संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय असंवैधानिक भनेर अदालतले बदर गरिदियो, यस्तोमा उहाँको राजीनामा नैतिक प्रश्न हो। प्रधानमन्त्रीले यो संसदबाट मैले काम लिन सकिनँ, काम भएन, अर्को चुनावमा जान्छु, यिनीहरूले सहयोग गरेनन् भनेर विघटन गर्नुभएको हो। उहाँले भन्नुभयो जुन संसदबाट उहाँले काम नै लिन सक्दिन भनेर घोषणा गर्नुभएको छ, त्यही संसदमा प्रधानमन्त्रीको रूपमा फर्किन कसरी मिल्छ? जनतालाई धोका दिन्न भनेर उहाँले राजीनामा दिनुपर्छ। सर्वोच्चका अर्का पूर्व न्यायाधीश गिरीश चन्द्र लालले संसदीय प्रणाली भएका देशहरूमा यस प्रकारका घटना भएको भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुहुन्छ। संसदीय परम्परा अनुसार कुनै प्रधानमन्त्रीले चाहेको काम भएन भने उसले मेरो कुरा चलेन, त्यसकारण अब म सरकारको नेतृत्वमा रहिरहनुपर्ने अवस्था छैन, राजीनामा गर्छु भन्ने ठान्दछ। तर यो वर्तमान प्रधानमन्त्री आफैले सोच्नुपर्ने हो, लालले भन्नुभयो। नैतिकताको कुरा पनि उहाँहरू आफैले सोच्नुपर्ने हो, उहाँकै पक्षमा भएकाहरूले पनि उहाँलाई राम्रो सल्लाह दिनुपर्थ्यो। तर संसदीय प्रणाली भएका देशहरूमा यस प्रकारका घटना भएको भए संसदको पुनर्स्थापना हुने बित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्छन् भनेर अनुमान गर्न सकिन्छ। इतिहास यस्तो थियो, प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन्थे, शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार, परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि नेपाली काङ्ग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको मझधारमा उभिएको छ। नयाँ सरकार निर्माणका लागि काङ्ग्रेस अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ। भलै अहिले पर्ख र हेरेको नीति अवलम्बन गरेको काङ्ग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ। काङ्ग्रेसले नेकपा औपचारिक रूपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनासय बोकेको छ। काङ्ग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याखीका रूपमा पनि अर्थाइएको छ। साङ्गठनिक रूपमा कमजोर काङ्ग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। काङ्ग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्न सके भविष्य राम्रो बन्नेछ। अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित बनाउन जरुरी छ। काङ्ग्रेसको साङ्गठनिक संरचना सन्तोषजनक देखिन्न। जिल्लामा पहिलो संविधान सभा निर्वाचन यता पाएको मतको आँकडाले पनि काङ्ग्रेसको साङ्गठनिक अवस्थाको चित्र प्रष्टै देखाइदिन्छ। पहिलो संविधान सभा निर्वाचनमा दाङमा काङ्ग्रेसले 57,381 मत प्राप्त गरेको थियो। यो मत काङ्ग्रेसको जितका लागि पर्याप्त भएको थिएन। तत्कालीन चारवटै निर्वाचन क्षेत्रमा काङ्ग्रेस पराजित बन्यो। त्यसको 6 वर्षपछि भएको अर्को संविधान सभा निर्वाचनमा काङ्ग्रेसले 64,058 मत प्राप्त गरेको थियो। मझधारमा काङ्ग्रेस सत्ता कि संगठन, आजको नागरिकमा समाचार छ।
प्रतिनिधि सभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी नेकपामाथि दुई समूहको दावी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैर कानूनी रूपमा नक्कल गरिएको भन्ने अर्को दावीसहित सर्वोच्च अदालतमा परेको मुद्दाको निरूपण एक साताभित्रै हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कटेलको नाम जुदाएर नेपाल कम्युनिस्ट पार्टीमा त्यसैको छोटकरी नाम नेकपा थपेर अर्को दल दर्ता गर्ने निर्णय गलत भएको दावी गर्दै दायर गरेको मुद्दामा न्यायाधीशहरू बम कुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आगामी बिहिबार निर्णय सुनाउने भएको हो। हालको नेकपा विवादलाई पनि प्रभाव पार्ने भएकाले यो मुद्दालाई महत्त्वका साथ हेरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कटेलको दावी अनुसार उहाँले नेतृत्व गरेको दल 2070 साउन 22 निर्वाचन आयोगमा दर्ता भएको थियो। उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो। यसैबीच सर्वोच्च अदालतले ऋषिराम कटेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ। गत पुस 5 यता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधव कुमार नेपाल दुवै पक्षले दावी गर्दै आएका छन्। पार्टीका दुई अध्यक्ष ओली र दाहालले नेकपाकै नामबाट अलग अलग दलको अभ्यास गरिरहेका छन्। आधिकारिकता सम्बन्धी विवादलाई निर्वाचन आयोगले निरूपण नगरिदिँदा एउटै दलको नामबाट दुई पक्ष अस्तित्वमा रहेका हुन्। यही बीचमा 2 विचाराधीन मुद्दामा सर्वोच्चले गर्न लागेको फैसलाप्रति ओली र प्रचण्ड नेपाल दुवै समूहमा कौतूहल छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकरण गरेपछि दललाई नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी नामको दल भने पहिले दर्ता हुनाले आयोगले ओली दाहाल नेतृत्वको दलको नाम कोष्ठभित्र नेकपा रहने गरी दर्ता गरिदिएको थियो। नेकपा कसको? कटेलको दावीमाथि कस्तो आउला सर्वोच्चको फैसला? सत्तारूढ दलको नाम खारेज भए विवाद झन जटिल। कान्तिपुरमा समाचार छ।
धनुषाको गोविन्दपुर एकका 45 रुदल मण्डल 10 कक्षासम्म पढे। 30 उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ 3 काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौँमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र शाहसँग भयो। शाहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए। निरन्तर 3 सम्पर्कमा रही शाहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काम महिनाको $700 तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आशमा आफू र ज्वाइँ सरोज मण्डलका लागि 10 घडेरी बेचे। भिसा र टिकट मिलाइदिनु पर्यो भन्दै शाहलाई 10 लाख रुपियाँ दिए। तर रकम पाउने बित्तिकै शाह बेपत्ता भए। उनको खोजीका लागि मण्डलले प्रहरीमा उजुरी दिए। तर 2 न शाह भेटिएका छन् न त मण्डलको पैसा फिर्ता पाउने कुनै बाटो फेला परेको छ। रकम असुल्दै एजेन्ट भाग्दै शीर्षकमा
वैदेशिक रोजगारीका नाममा साउनदेखि 7 झन्डै 28 करोड रुपियाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागत भन्दा व्यक्तिगत ठगी दब्बर बढिरहेको जनाएको छ। व्यक्तिगततर्फ 19 करोड 69 लाख र संस्थागततर्फ 8 करोड 18 लाख रुपियाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ 224 उजुरी परेकामा विभागले माघसम्म 64 मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा 11 करोड 48 लाख बिगो दावी गरिएको छ। गत वर्ष पहिलो 6 व्यक्तिगततर्फ 246 उजुरी दर्ता भएकामा 141 मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक टिकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरण मार्फत अदालतमा दायर गरिने जानकारी दिनुभयो। संस्थागत अर्थात् म्यान पावर ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म 258 उजुरी परेका छन्। 8 करोड 18 लाख बिगो दावी गरिएकामा विभागले 6 करोड 88 लाख रुपियाँ बिगो भराएको छ। कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय साउन भदौ र असोजमा मात्रै 2 करोड 15 लाख 77 हजार रुपियाँ बराबरको ठगी भएको उजुरी परेको थियो। कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ। निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ। 7 28 करोड ठगी। अन्नपूर्ण पोस्टमा समाचार छ।
वृहत नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमल पोखरीको बीचभागमा निर्माण भइरहेको कङ्क्रिट संरचना भत्काइदिएका छन्। हिजो सडक विस्तारका नाममा स्थानीयको उठीवास लगाएको भन्दै वृहत नागरिक समाज, वृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक सङ्घर्ष समिति र नेवा दे दबु लगायत संस्थाहरूले माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनपछि कमल पोखरीमा मार्च पास गरेका थिए। कमल पोखरीलाई सुन्दर बनाउन काठमाडौँ महानगरपालिकाले पोखरीको बीचमा कङ्क्रिटको कमल फुल रोप्ने योजनासहित ढलान संरचना बनाएपछि माटोको टिका लगाएका अभियन्ताहरूले भत्काएर विरोध जनाएका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। यो सरकार कति नालायक अनि भ्रष्ट छ भनेर आफैले उदाङ्गो गर्यो, अभियन्ता तथा लेखक नारायण वाग्लेले भन्नुभयो। हामीले कालो माटो दलेर बालुवाटारमा मार्च पास गरेका थियौँ। पानीको फोहोरा र लाठी खाँदै सङ्घर्ष अगाडि बढाएका थियौँ। सरकारसँग कथित विकासको सोच छ, जसलाई माटो चाहिन्न, सिमेन्ट चाहिन्छ, उनीहरूलाई पोखरी चाहिन्न, ढलान चाहिन्छ, उहाँले भन्नुभयो। भत्काइयो कमल पोखरीको कङ्क्रिट संरचना। आजको नागरिकमा समाचार छ।
बिहान उठ्ने बित्तिकै सुत्केरी पत्नीलाई खाना पकाइदिए, आफूलाई खानेकुरो पोको पारे, त्यसपछि मोहनलाल कामी बिहान 7 बजे घरबाट उकालो लागे। समयमै खाना खानु, आफ्नो ख्याल गर्नु, म छिट्टै आउँछु भन्दै उनी कोइला खानीमा काम गर्न गएका थिए। श्रीमान छिट्टै आएर बेलुकाको खाना पकाउलन् भन्ने आशमा बसेकी श्रीमती शान्ति कामीले अपराह्नतिर नराम्रो खबर सुनिन्। छोराहरू बाबा खानीमा पुरिएरे भन्दै रुँदै आए, शान्तिलाई पत्याउन गाह्रो भयो। उनी सकी नसकी कोइला खानीमा पुगिन्, पोको पारेको श्रीमानको शव देखिन्, त्यसपछि उनका हातखुट्टा गले, बोली फुटेन, सबैतिर अन्धकार देखिन्। दाङको घोराई 19 तिर्साङका 41 वर्षीय मोहनलाल गत सोमबार स्थानीय राम्चे कोइलाखानीको सुरुङभित्र पुरिएका हुन्। बिहान 8 बजे कोइलाखानीभित्र पसेका उनी 11 बजे खाना खान निस्केका थिए। घरबाट बिहान बोकेर लगेको भात खाएर 1 बजे फेरि खानीमा पसेका थिए। कोइला खन्दा खन्दै दिउँसो 2:30 बजेतिर माथिबाट ठुलो ढुङ्गा खस्यो र ऐया पनि भन्न नपाई उनको ज्यान गयो। छेउमै भएका रिखुराम घरती, शोभाकर सुनार र धनबहादुर पुन दौडेर नजिकै गए, तर त्यति बेलासम्म उनको प्राण गइसकेको थियो। 13 वर्षदेखि निरन्तर खानीमा कोइला निकाल्ने काम गर्दै आएका मोहनलाल 160 मिटर गहिराईमा च्यापिएका थिए। प्रहरी र स्थानीयको सहायताले बेलुकी पख मात्रै उनको शव निकालिएको थियो। खानीभित्रको काम जोखिमपूर्ण भए पनि जीवन चलाउन नगरी नहुने बाध्यता थियो उनको। कोइला खानीमा अड्किएको जीवन, 17 दिनकी सुत्केरी श्रीमतीलाई स्याहार्न साँझ नपर्दै आउँछु भन्दै गएका थिए मोहनलाल, तर फर्केनन्। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
आइसर नवजीवन योजना, वारेन्टी सकिएका आइसरका कुनै पनि गाडी इन्जिन मर्मतका लागि ल्याउनुहोस् र पाउनुहोस् थप 1 वर्षको वारेन्टी।
हजुर, पुरै 1 वर्षको वारेन्टी,
मात्र 7 दिनभित्र इन्जिन ओभरहल गरिने आइसरको दावा।
विश्वास लागेन?
थप समय लागेमा प्रतिदिन 1000 रुपियाँका दरले क्षतिपूर्ति दिइने।
ती 7 दिनका लागि चालकलाई फ्री लन्च, डिनर, बसोबास र तालिमको व्यवस्था।
हालका लागि यो सुविधा जगाती र सतुङ्गल वर्कसपमा उपलब्ध छ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। नेपाली काङ्ग्रेसका नेता नवीन्द्र राज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन्। मस्तिष्क घात भएर नर्विक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्विक अस्पतालले जनाएको छ। बिहिबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि उहाँलाई वीर अस्पताल पुर्याइएको थियो। वीरमा उपचार सम्भव नदेखेपछि जोशीलाई हिजो बिहान नर्विक अस्पताल लगिएको हो। नर्विक अस्पताल न्युरो विशेषज्ञ डाक्टर राजीव झाको टोलीले उहाँको उपचार गरिरहेको छ। हिजो साँझ पत्रकार सम्मेलन गर्दै उपचारमा संलग्न चिकित्सक डाक्टर झाले अवस्था गम्भीर रहेको बताउनुभयो। शल्यक्रिया भएको छ तर उहाँको अवस्था एकदमै नाजुक छ। अहिलेसम्म उहाँ कोमामै हुनुहुन्छ। डाक्टर झाले भन्नुभयो, उहाँको स्वास्थ्य अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन। काङ्ग्रेस नेता जोशीको स्वास्थ्य गम्भीर, आजका पत्र पत्रिकामा समाचार छ।
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक अङ्गमा भएका सिफारिस र नियुक्ति विरुद्ध दायर रिटमा जवाफ पेश गर्नुभएको छ। सभामुख सापकोटाले संवैधानिक परिषदको सिफारिस अवैध रहेको दावीसहित बदर घोषित गर्न सर्वोच्च अदालत समक्ष माग गर्नुभएको छ। परिषदको मङ्सिर 30 गते बसेको बैठकले संवैधानिक अङ्गमा प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस रोक्नुपर्ने मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो। त्यसबारे सभामुखको लिखित जवाफ 5 गते मितिमा पेश गरिएको छ। उहाँले संवैधानिक अङ्गको सिफारिस र नियुक्तिलाई दूषित र कपटपूर्ण भन्नुभएको छ। मङ्सिर 30 गतेको बैठकका निर्णय भन्दै पुस 5 गते मात्र विवरण सार्वजनिक भएको परिषदका तर्फबाट पुस 3 लेखिएको पत्र संसद सचिवालयमा पुस 5 गते दिउँसो 2:15 मात्र प्राप्त भएको लगायतका कारण दर्शाउँदै दूषित निर्णय बदर हुनुपर्ने उहाँले माग गर्नुभएको छ। संवैधानिक नियुक्तिबारे सभामुखले दिए जवाफ शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका साथ संरक्षण केन्द्र स्थापना भएको हो। त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक वासस्थानमा घडियालको संख्या बढाउन सकिएको छैन। प्राकृतिक वासस्थानमा बढेनन् घडियाल, गोरखापत्रमा समाचार छ।
देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 1% नागेको छ। यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ। मास्कको समुचित प्रयोग नगरिनु र भौतिक दूरीमा व्यवस्था गर्ने प्रवृत्ति बढेकाले जोखिम बढ्न थालेको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित 273,984 जनामध्ये 2,771 जनाको मृत्यु भएको छ। यसरी हेर्दा कुल संक्रमित मध्ये 1.01% मृत्यु भएको देखिन्छ। हिजो देशभर 112 जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमणको जोखिम कायमै, मृत्युदर 1% नाग्यो। आजको राजधानीमा समाचार छ।
सुरुमा टिकटकमा सामान्य कुराकानी हुन्छ, बिस्तारै दुवैजना नजिकिन्छन् र कुराकानीलाई तीव्रता दिन्छन्। कास्कीका राजीव गुरुङ र धनकुटाकी युवती बीच भएको कुराकानी अन्त्यमा विवाह गर्नेसम्म पुग्छ। उनीहरूको सुनसरीको इटहरीमा माघ 25 गते भेट हुन्छ। भेटसँगै इटहरीमा रहेको आरआर होटलमा उनीहरू 27 गतेसम्म बस्छन्। सोही दिन ती युवतीलाई गुरुङले आफ्नो संस्कारअनुसार विवाह गर्दा माइती पक्षबाट लगाएको गरगहना चोख्याउनु पर्ने भन्दै सबै गरगहना खोल्न लगाउँछन् र ती युवती नुहाउनका लागि बाथरुममा पस्छिन्। त्यही समयमा गुरुङले भएका गरगहना, एटिएम कार्ड लगायतका सामान लिएर फरार हुन्छन्। हिजो इलाका प्रहरी कार्यालय इटहरीले सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गरी ठगी गर्ने गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरेपछि बाहिरिएको घटना हो यो। इटहरी प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अर्जुन केसीका अनुसार कास्कीकोट गाउँपालिका 4 35 वर्षीय राजीव गुरुङले टिकटकको प्रयोग गरी धनकुटाकी अन्दाजी 24 वर्षीय महिलालाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। टिकटकले निम्त्याएको अपराध, विवाह गर्छु भनी ठगी गर्ने इटहरीबाट पक्राउ, राजधानी दैनिकमा समाचार छ।
सरकारले सचिव, सहसचिव तथा उपसचिवको सरुवा गर्ने श्रृङ्खला जारी राखेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भए लगत्तै गृह मन्त्रालयले हिजो मात्रै 31 जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित 52 जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। प्रतिनिधि सभा पुनर्स्थापना हुनु केही दिन अघि मात्रै ठूलो संख्यामा सचिवको सरुवा गरेको सरकारले प्रतिनिधि सभा पुनर्स्थापना हुनासाथ सहसचिव उपसचिव गरी 83 जनाको सरुवा गरेको हो। बिहिबार विभिन्न मन्त्रालय र निकायका 31 जना सहसचिवको सरुवा गरेको सरकारले हिजो मात्रै गृह मन्त्रालय मातहतका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित 52 जना कर्मचारीको सरुवा गरेको हो। उच्च पदस्थको सरुवा श्रृङ्खला जारी, गृहद्वारा ठूलो संख्यामा सिडिओ सरुवा, आजका पत्र पत्रिकामा समाचार छ।
र अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ। चराविद जेमी हिलले आधा भाले र आधा पोथीको अंश रहेको चराको फोटो सार्वजनिक गर्नुभएको हो। उहाँले फेला पार्नु भएको त्यस चराको फोटोले यति बेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ। उहाँले विगत 48 वर्षदेखि चराको अध्ययन गरिरहनु भएको छ। पछिल्लो समय काठफोरुवा लहाँचे चराको खोजीमा रहनुभएका उहाँले द्विलिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गर्नुभएको छ। एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ। आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उहाँले बताउनु भएको छ। फेला पर्यो द्विलिङ्गी चरा, गोरखापत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 415,000 भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा 72,500, ब्राजिलमा 63,900, फ्रान्समा 25,200, इटलीमा 20,500, भारतमा 16,000 तथा रसियामा 11,000 संक्रमित थपिएका छन्। यस्तै पछिल्लो 24 घण्टामा विश्वभर 9,200 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा 1,882, ब्राजिलमा 1,327, मेक्सिकोमा 877, रसियामा 428, जर्मनीमा 379, बेलायतमा 345 तथा स्पेनमा 229 जनाको मृत्यु भएको छ। यो सहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या 25,27,000 पुगेको छ। 11,39,00,000 मानिसमा संक्रमण पुष्टि हुँदा 8,95,00,000 मानिस कोरोना संक्रमण मुक्त भएका छन्।
अब खेल समाचार। स्पेनिस लालिगा अन्तर्गत गैरातीको खेलमा लेभान्टे र एथलेटिक बिल्बाओ बराबरीमा रोकिएका छन्। लेभान्टेको मैदानमा भएको खेलमा दुवै टोलीले 1-1 गोल गरे। खेलको 33 मिनटमा रोजरले पेनाल्टी मार्फत गोल गर्दै लेभान्टेलाई 1-1 अग्रता दिलाएका थिए, तर दोस्रो हाफको 56 मिनटमा बिल्बाओका लागि राहुल गार्सियाले पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई 1-1 गोलको बराबरीमा ल्याए। यो बराबरीसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। लेभान्ते 25 खेलबाट 32 अङ्क जोड्दै तालिकाको 8 र 24 खेलबाट 30 अङ्क जोडेर बिल्बाओ 9 स्थानमा छन्। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकारद्वारा फागुन 23 संसद अधिवेशन आह्वानको सिफारिस, प्रधानमन्त्री भन्नुहुन्छ अबको 2 वर्षसम्म नै प्रधानमन्त्री नो राजीनामा।
सत्ता कि संगठन भन्ने मजदारमा काङ्ग्रेस, नेकपाको नाम खारेज भए विवाद झन जटिल।
विदेश पठाउने बहानामा रकम असुल्दै एजेन्ट भाग्दै 7 महिनामा 28 करोड ठगी।
पछिल्लो 24 घण्टामा विश्वभर 4,15,000 कोरोना संक्रमित थपिए, 9,000 भन्दा धेरैको मृत्यु।
र स्पेनिस ला लिगा अन्तर्गत गैरहतीको खेलमा लेभान्ते र एथलेटिक बिल्बाओ।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।